जी, तो हम शिकागो चलते हैं, जहाँ से हमारे साथ डॉक्टर ताहिर रोहेल लाइन पर हैं। और डॉक्टर रोहेल, आपको खुश आमदेद।
जी बहुत शुक्रिया।
तो आप डॉक्टर भी हैं और मेडिकल डॉक्टर हैं, और आपने अभी जो बातें सुनी सदर ओबामा की, उससे आप मालूम नहीं कितना इत्तेफाक करते हैं, लेकिन सदर ओबामा का कहना था कि जिस हद तक आलूदगी फैल रही है, इससे सेहत भी बहुत बुरी तरह से मुतासर हो रही है। आपके इल्म में है कि ओबामा के अभी सिर्फ 2 साल रह गए हैं, आप क्या समझते हैं कि वो अमेरिका में किस तरह के इस्लाहात ले आएंगे ताकि आलूदगी कम हो और ये जो क्लाइमेट चेंज का मामला है, इस पर कोई पेशरफ्त हो?
इस सिलसिले में गुजारिश ये थी कि अमेरिका में सदर ओबामा जो है वो माहौल इस तरह का बनाने की कोशिश कर रहे हैं, एक ऐसी गुफ्तगू का को आगे परवान चढ़ाने की कोशिश कर रहे हैं जिसमें अवाम जो है वो उनसे मुतफिक हों कि जो आजकल के माहौल के हालात हैं और जिस तरह से दुनिया में और जमीन के ऊपर माहौल में आलूदगी बढ़ रही है और पानी पीने के लिए साफ जो है वो नहीं मिल रहा और कार्बन डाइऑक्साइड जो गैसेस हैं वो फिजा में जा रही हैं और उसकी वजह से जो समुंदर गर्म हो रहे हैं, इसके ऊपर अवाम नास की एक तहरीक हो और लोग उसको सपोर्ट करें ताकि इस मसले को हल करने के लिए जो सियासी और जो इक्तसादी इकदाम करने हैं और जो फिलोसॉफिकल या सोच के लिहाज से या फिक्री लिहाज से जो पोजीशंस मुख्तलिफ ग्रोहों ने, सियासी ग्रोहों ने और इक्तसादी ग्रोहों ने, मसलन कारोबार कारोबार करने वाले लोग और गरीब लोगों की के ऊपर उनके जो असरात होंगे, उन सारी चीजों को इकट्ठा करने के लिए एक हमागीर बहस, एक आलमगीर बहस की जरूरत है ताकि सारे लोग जो हैं वो एक पेज पे आए। तो सदर ओबामा जो हैं उस डायलॉग को आगे बढ़ाने की कोशिश कर रहे हैं।
जी
इसमें जो प्रेसिडेंशियल पावर्स हैं सदर ओबामा के पास वो उनको इस्तेमाल करने की कोशिश कर रहे हैं। सदर ओबामा के हाथ जो हैं वो काफी हद तक बंधे हुए हैं क्योंकि जो दोनों अमेरिका के जो दोनों हाउसेस हैं उनमें अक्सरियत जो है वो रिपब्लिकन्स की है और रिपब्लिकन्स आप जानते हैं कि ये अमीर तबके की ज्यादा नुमाइंदगी करते हैं उन इलेक्शंस में, इनको रुपया पैसा जो है वो मुख्तलिफ कंपनियों से आता है, मुख्तलिफ अमेरिका के जो बड़े बड़े जो कंपनी हैं जो हजारों लोगों को एम्प्लॉय करती हैं उनकी तरफ से आता है। तो सदर ओबामा के इकदाम करने के लिए इन कंपनियों के अखराजात जो हैं वो बढ़ने का की उम्मीद, या बढ़ने की उम्मीद तो नहीं कहना चाहिए, बढ़ने का चांस होता है। तो जो वो अखराजात नहीं बढ़ाना चाहते और अपना मुनाफा नहीं कम करना चाहते,
जी,
तो इस वजह से कारोबारी तबका एक तरफ और डेमोक्रेटिक पार्टी और डेमोक्रेटिक पार्टी की सोच रखने वाले और इनकी लीडरशिप जो है वो दूसरी तरफ है और यूरोप में भी यही हाल है। इसका आप अंदाजा इस तरह से भी कर सकते हैं कि यूरोप में अभी ये जो थिंक टैंक हैं वो ये कह रहे हैं कि जो जमीन के अंदर जखायर हैं तेल के उनको उसी तरह छोड़ देना चाहिए और वो जो कार्बन बेस्ड फ्यूल्स हैं उनको जमीन से निकालना ही नहीं चाहिए और 60% वो जो हैं वो अगर वहीं रहें और जमीन के ऊपर जो एनर्जी की जरूरियात हैं वो विंड और सोलर और इस तरह की चीजों से अल्टरनेटिव जो रिन्यूएबल जो ऐसी एनर्जी जिसको हम खुद ताजा दम कर सकते हैं बजाय माहौल को खराब करने के, उसको अगर इस्तेमाल किया जाए तो जमीन के ऊपर दर्ज हरारत जो है वो नहीं बढ़ेगा।
जी
तो इस ये जो पोजीशन है ऑयल कंपनीज को खास तौर पे, अब आप देख सकते हैं कि अमेरिका में ऑयल लॉबी है, एक बाकायदा ऑयल लॉबी है जिसमें हमारे वो सऊदी भाई और वो अरब भाई
डॉक्टर
प्रोड्यूसर वो
रोहेल, मसाइल तो बहुत ही पेचीदा हैं, लेकिन आप भी जानते हैं कि जो तरक्की पज़ीर ममालिक हैं, पाकिस्तान जैसे, वहाँ मसाइल तो इंतहाई गंभीर हैं। और इसी हवाले से हम आपको पाकिस्तान ले चलते हैं, और इस वक्त बताया जा रहा है कि एक माहौलियाती ग्रुप स्कोप के सरबरा तनवीर आरिफ हमारे साथ हैं। और तनवीर आरिफ, आपको खुश आमदेद।
जी, बहुत शुक्रिया।
तो सबसे पहले तो आप ये बताएं कि हम भी जानते हैं कि चंद ऐसे गैर सरकारी इदारे हैं पाकिस्तान में जो कि इस वक्त कोशिश कर रहे हैं कि माहौल को साफ़ किया जाए, और जिसमें आपकी کی تنظیم شامل ہے. اس وقت آپ کا کہنا ہے کہ آپ تھر پارکر میں ہیں, یہ بتائیے کہ تھر پارکر کو آپ نے کیوں کر منتخب کیا, وہاں کس قسم کا کام کر رہے ہیں؟
جی, سب سے پہلے تو میں تمام آپ کے جو سامعین اور ناظرین ہیں ان کو ارتھ ڈے کی مبارکباد دینا چاہتا ہوں. تو یہ بڑا انیوژل لگتا ہے کوئی آدمی ارتھ ڈے کی مبارکباد دے رہا ہوں, لیکن یہ بڑا آج کل ریلیونٹ ہو گیا ہے, کیونکہ آپ کو پتا ہے کہ ساری دنیا میں ماحولیات کے اوپر بڑا شدید قسم کا دباؤ ہے. آپ نے پوچھا کہ میں تھرپارکر میں کیوں ہوں, تو تھرپارکر میں اس لیے ہوں کہ جو دنیا کا کلائمیٹ چینج ہو رہا ہے اور پاکستان کے بھی پاکستان میں بھی اس کے اثرات مرتب ہو رہے ہیں, تو تھرپارکر ان ریجنس میں ہے جو سب سے زیادہ متاثر ہو رہے ہیں. یعنی یہاں کا جو برساتی پیٹرن ہے وہ چینج ہو چکا ہے, ڈراؤٹ یہاں پہ کافی لمبے لمبے ڈراؤٹ آ رہے ہیں اور اس کا سیدھا اثر لوگوں پہ ہو رہا ہے اور لوگوں میں بھوک اور مل نیوٹریشن جو ہے وہ بڑھتی چلی جا رہی ہے. تو ہم کوشش کر رہے ہیں کہ یہاں پہ نیچرل ریسورسز مینجمنٹ کریں, لوگوں کو ساتھ ملا کے اور اس قسم کے ہم لوگ اقدامات کریں کہ ڈراؤٹ کا اثر لوگوں پہ کم ہو, کم پانی سے زیادہ ہم لوگ فصلیں حاصل کر سکیں اور لوگوں کو کسی قسم کی کوئی کلائمیٹ انشورنس یا اس طرح کی چیزیں جو ہے وہ ہم ان کو مہیا کر سکیں. تو پاکستان ان ممالک میں شامل ہے جن پر یہ کلائمیٹ چینج کا اثر زیادہ ہو رہا ہے. اور یہ دیکھیں اس کے اندر سب لوگ شامل ہیں, کلائمیٹ چینج ہو رہا ہے وہ ہم سب کی وجہ سے ہو رہا ہے, ہم سب اس بات کو جانتے ہیں. ابھی اوباما صاحب کہہ رہے تھے کہ اس کو ڈینائی نہیں کیا جا سکتا. بھائی ڈینائی نہیں کیا جا سکتا تو امریکہ کیوں نہیں لیڈرشپ دے رہا ہے؟ امریکہ لیڈرشپ دے, اور انہوں نے خود بھی کہا کہ ساری دنیا ہماری طرف دیکھتی ہے. اب جب ان کے صدارت کے دو سال رہ گئے ہیں تو اب جا کے انہوں نے یہ بات کرنا چاہیے, انہوں نے بہت پہلے کرنا چاہیے تھی, پہلی صدارت کے پہلے دن انہوں نے یہ بات کرنا چاہیے تھی اور لیڈرشپ پرووائڈ کرنی چاہیے تھی, اور وہ کر سکتا ہے امریکہ. ہمارے امریکہ کے پاس وسائل ہیں, امریکہ کے پاس یونیورسٹیز ہیں, ان کے پاس ریسرچ کے ادارے ہیں. ایسا نہیں ہے کہ ایک آلٹرنیٹ انرجی جو ہے وہ مل نہیں سکتی یا وہ مہنگی ہے, ایسا کچھ بھی نہیں ہے. آلٹرنیٹ انرجی بہت سستی ہے, شرط یہ ہے کہ اس میں ایک لیڈرشپ ڈیولپ کی جائے نا, سارے انڈسٹریلائز کنٹریز مل کے فیصلہ کریں. ایک چھوٹی سی آئل لابی ہے جس کے اندر جو ہے کوئی 5-6 ہزار بڑے لوگ شامل ہیں, وہ پوری دنیا کو یرغمال بنائے ہوئے ہیں, لیکن ہم یہ بولنا چاہ رہے ہیں کہ یہ دنیا جو ہے وہ کشتی کی طرح ہے.
جی تنویر عارف کو لیتے ہیں, لیکن ڈاکٹر طاہر روہیل کی طرف لوٹتے ہیں. ڈاکٹر طاہر, آپ نے سنا تنویر عارف کا یہ کہنا تھا کہ یہ کام صدر اوباما کو بہت پہلے کر لینا چاہیے تھا, اب جب کہ صرف 2 سال رہ گئے ہیں ان کے دور میں تو وہ اس وقت ماحول کے حق میں اس طرح سے بات کر رہے ہیں. آپ کچھ بتائیں کہ امریکہ میں ریپبلکن پارٹی جو ہے اور جو کمپنیاں ہیں وہ کس حد تک اس وقت رکاوٹ پیش کر رہی ہیں تاکہ ماحول کو صاف کیا جائے؟
تنویر عارف صاحب کی بات مجھے بہت اچھی لگی, وہ کہہ رہے ہیں کہ یہ ہماری زمین جو ہے یہ کشتی ہے. میں تو یہ کہوں گا کہ ہماری زمین جو ہے حضرت نوح کی کشتی ہے اور اس کو بچانا جو ہے وہ سب کی ذمہ داری ہے. اور یہ بات ان کی صحیح ہے کہ وہ جو ترقی پسند یا ترقی یافتہ جو ممالک ہیں ان کو لیڈرشپ پرووائڈ کرنے کی ضرورت ہے. اس سلسلے میں صدر اوباما کا جو ان کا انتخابی ایجنڈے میں جو ان کی باتیں تھیں اس میں ماحول کو بچانا, ماحول کو صاف رکھنا اور اس کے لیے جو فکری اور جو عملی اقدامات چاہیے وہ انہوں نے اس کا وعدہ کیا تھا. اور جہاں تک صدر اوباما کی کوششیں رہی ہیں اس فیلڈ میں وہ اپنی طرف سے یہ سب کام کرتے رہے ہیں. انہوں نے مثلا کیوٹو پروٹوکال جو صدر پچھلے صدر جارج بش تھے وہ اس کیوٹو پروٹوکال سے واک آؤٹ کر گئے تھے, تو صدر اوباما نے اس میں دوبارہ جان ڈالنے کے لیے بہت کوششیں کی, لیکن وہ اس میں اتنے ممالک شامل ہیں, وہ ایک ایسا ہمانگیر اور ایک ایسا عالمی قسم کا ایک سمجھوتا ہے کہ جس کو دوبارہ جوڑنے, اس کے حصے جو بکھرے ہو گئے تھے ان کو دوبارہ اکٹھا کرنے میں ایک ہمانگیر قسم کی ایک تحریک کی ضرورت تھی اور ایک سیاسی یک نظری چاہیے تھی اس میں, اور وہ جو ہے وہ صدر اوباما کو نہیں مل سکی. لیکن یہاں تک امریکہ میں ماحول کے لیے عوام الناس کو ترغیب دینا اور اسکولوں اور کالجوں میں ایک تحریک کے طور پہ اس چیز کو لے کے آنا, یہ جو ہے صدر اوباما کے دور میں یہ بات بہت سامنے آئی ہے. اور ریپبلکنز کی طرف سے جو سب سے بڑا اٹیک ہے وہ ان سائنسدانوں کے اوپر ہے جو اس فیلڈ میں کام کر رہے ہیں, रिपब्लिकन उनको उनको नीचा दिखाना चाहते हैं, उनकी जो उनका जो साइंटिफिक काम है उसको नीचा दिखाना चाहते हैं। मसलन एक साइंटिफिक वर्क था जिसमें ये टाइपो था या जो टाइप होने का एरर था, जिसमें ये कहा गया कि 20 सन यानी सन 35 को हिमालय के ग्लेशियर्स जो हैं वो काफी हद तक सुकड़ जाएंगे। तो इस बात को रिपब्लिकन पार्टी और उनके जो लोग जो इस साइंसी थ्योरी को या इस साइंसी फिक्र को जो माहौलियात को बचाने की कोशिश करती है उस पे जो साइंटिस्ट जो लिखते हैं उनको डिस्क्रेडिट करने की इन्होंने बहुत कोशिश की। तो सदर ओबामा और डेमोक्रेटिक पार्टी, यहाँ के स्कूल, यहाँ के कॉलेजेस, यहाँ के बच्चे, आप ये देखिए कि छोटे छोटे बच्चे जो है अमरीका में वो भी रिसाइकलिंग के लिए अपने पेरेंट्स को कहेंगे। अगर किसी बड़े हमारी उम्र के किसी आदमी से अगर कोई प्लास्टिक की बोतल जो है वो रिसाइकल में नहीं जाए तो बच्चे उनको कहते हैं कि ये आपने गलत किया। इस तरह का एक ऐसा माहौल अमेरिका में पैदा हो गया जिससे ये चीज आइंदा बढ़ेगी। और आप ये देखें कि डिफॉरेस्ट्रेशन जो है,
डॉक्टर ताहिर आप हमारे साथ रहें इसलिए कि बाज़ लोगों ने हमें कॉल भी किया है, बल्कि हम चाहते हैं कि ज़्यादा लोग पाकिस्तान से कॉल करें और आप लोग उनको बताएं कि वो अपने तौर पे क्या कर सकते हैं। लेकिन मैं आप लोगों को याद दिलाऊँ कि आप वॉइस ऑफ अमेरिका वाशिंगटन से जहां रंग सुन रहे हैं और हम बात कर रहे हैं माहौलियात के तहफ्फुज़ के नाम अर्थ डे के बारे में, जिसे आज अमेरिका में खुसूसी तौर पर मनाया जा रहा है। हमारे साथ इस वक्त शिकागो से हैं डॉक्टर ताहिर रोहेल, जो डेमोक्रेटिक पार्टी के हामी हैं, और उनके साथ एक माहौलियाती इदारा स्कोप के सरबरा तनवीर आरिफ हैं। इस वक्त एक मुख्तसर आईडी ब्रेक लेते हैं। जी तो पहले कॉलर की तरफ चलते हैं और कोहाट से हमें कॉल किया है मलिक नायब खान ने। जी जनाब कहिए। मलिक नायब खान, प्रोड्यूसर का कहना था कि मलिक नायब खान इस वक्त लाइन पर हैं और जो ही वो आते हैं तो हम उनको लेते हैं।
हेलो।
जी 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 कहिए।
अस्सलाम वालेकुम।
वालेकुम सलाम।
बीबी मेरा गुजारिश है दुनिया भर में हर पोस्टिंग बेच रहे थे, मगर यह दूसरी या माहौल साफ करने में हम स्ट्रॉन्ग कर रहे हैं। और दूसरी बात यह कि पाकिस्तान अमरीका का कोई ऐसा मंत्रा है कि तरक्की ने पैसा कर रहे हैं, इस तरफ अमरीका का भी मंत्रा है। तो
जी आपकी आवाज़ हम ठीक से नहीं सुन पा रहे, लेकिन तनवीर आरिफ की तरफ आते हैं। तनवीर आरिफ, आप भी जानते हैं कि जो मुतबादल टेक्नोलॉजीज़ हैं उनको अपनाना बहुत ज़रूरी है, लेकिन आपकी भी इतलात में है कि पाकिस्तान में सोलर एनर्जी हो या विंड पावर हो यानी हवा या शमसी तवानाई, इसके इस्तेमाल में अभी तक बहुत मुश्किलात हैं क्योंकि ये टेक्नोलॉजीज़ बहुत महंगी हैं। तो ये बताइए कि रुकावट किसकी तरफ से आ रही है?
देखिए जी, ये सिर्फ बहाना है। आज जो है वो नवाज शरीफ साहब की सदारत में इजलास हुआ और हम सोच रहे थे कि अर्थ डे का दिन है, आज शायद कोई अच्छी खबर सुनने को मिले। तो उन्होंने कैबिनेट में ये फैसला किया है कि ये जो विंड एनर्जी और सोलर एनर्जी ये बड़ी महंगी है तो इसको छोड़ें और वो LPG और इस तरह की जो गैस वाली टेक्नोलॉजी है वो दरामद की जाए। देखें यहाँ होता क्या है, इसमें बड़े कमीशन इन्वॉल्व होते हैं, ये मिनिस्ट्री और ब्यूरोक्रेट इसके अंदर। आपको याद होगा रेंटल पावर प्लांट और ये वो इस तरह की फैशनेबल बातें की गई थी, फिर उसका क्या असर हुआ? इंतहाई महंगी टेक्नोलॉजीज थी वो। कौन कहता है कि सोलर महंगा है? आप लॉन्ग टर्म में देखें, लॉन्ग टर्म में, शॉर्ट टर्म में तो जाहिर है महंगा, जब आप इम्पोर्ट करेंगे तो महंगा होगा, लेकिन उसको 10-20-30 साल के ऊपर आप देखेंगे तो वो आपको वो सारी एनर्जी आपको फ्री मिलेगी। बात यह है कि नियत नहीं है, पॉलिसी नहीं है और कोई लीडरशिप नहीं है। अभी सारी दुनिया में अगर ये पाबंदियां लग जाए ना इस पे, तेल के ऊपर, इन चीजों के ऊपर, फिर आप देखेंगे किस तरह से नई टेक्नोलॉजीज आती हैं, अल्टरनेट टेक्नोलॉजीज आती हैं और ये सब चीजें इम्प्रूव हो सकती हैं। ऐसा नहीं है, आज आज जो सोलर टेक्नोलॉजी मौजूद है 10-20 साल पहले ये उससे बहुत अच्छी है, और जो विंड टर्बाइन्स हैं वो पहले जो टर्बाइन्स हैं उनके मुकाबले में बहुत ज़्यादा एफिशिएंट है। तो आपकी प्रायोरिटी होनी चाहिए ना, आपकी तो प्रायोरिटी है वो कमीशन खाने की तरफ, आपकी प्रायोरिटी है इम्पोर्ट करें, ये करें ताकि वो सब लोग मिलकर जो है वो लोग जो है वो माल बना रहे हों। ऐसा नहीं है, आप एक नेशनल लेवल पे एक डिसीजन लें, इनके ऊपर सारी ड्यूटियां और टैक्सेस ये सब हटाएं, प्राइवेट सेक्टर को मौका दें, प्राइवेट सेक्टर आपको लगा के देगा, विंड भी लगा के, विंड टर्बाइन भी लगा के देगा, सोलर भी, अल्टरनेट टेक्नोलॉजी भी आपको लगा के देगा, और वो लोगों को इंतहाई सस्ता पड़ेगा। लेकिन होता क्या है कि हमारे जो अरबाब इख्तियार हैं उनके दिमाग में कोयला, एटमी तवानाई और ये बाहर से गैसें हैं जो है ना वो ले लो और पाइपलाइनें डालो, ये करो, उनके अलावा उनके दिमाग चलता ही नहीं आगे की तरफ। तो ये बहुत ही आसान सी इकोनॉमिक्स है, इसमें कोई इतना बड़ा वो नहीं है। शॉर्ट टर्म में ठीक है आपको ये चीज़ें सस्ती पड़ती हैं, लेकिन जब वो खत्म हो गई तो फिर आप क्या करेंगे? ये इन्वायरमेंट के जो ये जो कुदरती वसाइल हैं ये करेंसी की, ये खजाने की तरह हैं, जंगलात हो गए, ये जमीन हो गई, पानी हो गया, ये खजाना है, आप सारा ऐश इसी खजाने पे और सब लोग मिलके कर रहे हैं। जैसे बाबा का माल होता है ना, तो उससे कितने दिन आप उसको खाएंगे? जब वो खत्म हो जाएगा तो उसके बाद फिर आप क्या करेंगे? पूरी दुनिया के अंदर एक बहुत बड़ा एक जो है ना एक बहुत बड़ी तबाही आ जाएगी। अभी इतने लोग बेरोजगार नहीं है, उस वक्त हो जाएंगे। तो इसको अभी फौरन छोड़ देना। आपने जैसा कहा कि यूरोपीय मालिक ने फैसला किया है कि तेल और गैस को ना निकाला जाए और अल्टरनेट पे जाया जाए, बिल्कुल जाया जा सकता है। कुछ कंट्रीज ऐसे हैं यूरोप के अंदर जो 60%, 70% और अब तो वो 100% की तरफ जा रहे हैं कि वो फॉसिल फ्यूल को छोड़ रहे हैं और अल्टरनेट चलाने की तरफ जा रहे हैं।
तनवीर आरिफ, हम अनकरीब इस सेगमेंट को खत्म करेंगे, लेकिन एक कॉलर है लाइन पर, वो कुछ कहना चाहते हैं। जी, अपना नाम बताएं, कहां से कॉल कर रहे हैं, क्या कहना चाहेंगे आप?
हेलो
जी, जी जी अपना नाम बताएं।
मीना मोहम्मद असलम।
अच्छा जी, कहिए कहिए।
आप बात ये है कि अभी चंद दिन पहले सुरेश भाई साहब का एक मजमून बात किया है, तो उन्होंने कहा है उसके लिए जरूरी है कि सोलर से डिपेंड किया
जी थैंक यू वेरी मच। इस सेगमेंट को हम यहाँ ख़त्म करते हैं और अपने मेहमानों का शुक्रिया अदा करते हैं। हमारे साथ थे डेमोक्रेटिक पार्टी के हामी, हालांकि गैर जानबदार हैं लेकिन सदर ओबामा की पॉलिसीज़ की हिमायत करते हैं, डॉक्टर ताहिर रोहेल जो कि शिकागो में होते हैं, और हमारे साथ थे पाकिस्तान से एक माहौलियाती ग्रुप स्कोप के सरबरा तनवीर आरिफ। बहुत शुक्रिया और खुदा हाफिज़। इसके बाद एक आईटी ब्रेक लेते हैं।
क्या ड्रोन हमले रुकेंगे या जारी रहेंगे? दहशतगर्दी ग्लोबल चैलेंज या पाकिस्तान की जंग? आलमी फंडिंग और तजारत के बगैर मईशत कैसे बेहतर होगी?
जी, आप वॉइस ऑफ अमेरिका वाशिंगटन से जहां रंग सुन रहे हैं और उम्मीद है कि देख भी रहे हैं। इस वक्त बताया जा रहा है कि हमारे साथ यहां अमेरिका में बफलो स्टेट यूनिवर्सिटी में मुस्लिम स्टडीज़ के प्रोफेसर फैज़ान हक लाइन पर हैं। और प्रोफेसर फैज़ान, आपको खुशामदीद। जी प्रोफेसर फैज़ान हक।
जी
हम बुनियादी तौर पे आपसे जो सवाल करना चाहते हैं वो ये है कि कल एक दिलचस्प ख़बर आई और वो ये थी कि सऊदी अरब ने कहा कि उन्होंने यमन में बमबारी ख़त्म कर दी है, लेकिन आज फिर जो इतलात आई हैं उसके मुताबिक ये दोबारा से शुरू हो गई है। ये बताइए कि सऊदी अरब इस वक्त क्या करने जा रहा है खत्ते में?
जी, सबसे पहले तमाम बहन भाइयों को बहुत सलाम दुआ और प्यार, अल्लाह ताला उनको अपने ईमान में रखे। इस वक्त जो सूरत हाल है मशरिक़ वस्ता में और ख़ासकर यमन में, وہ یہ ہے کہ سعودی عرب اپنے آپ کو ایرانی اثر و رسوخ کے سامنے محصور محسوس کرتا ہے, اور وہ چاہتا ہے کہ یمن میں ان کے جو حمایتی حکومت ہے یا جو لوگ ہیں ان کا تختہ نہ الٹا جا سکے, اور ایران کو یہ باور کروا دیا جائے کہ کچھ چیزیں ہیں جو سعودی عرب برداشت نہیں کرے گا, چاہے ایران جو ہے وہ کتنی بڑی ضرورت ہو ایران کی ان کے لیے, مغرب کے لیے اور امریکہ کے لوگوں کے لیے.
جی جی.
اور اس وجہ سے وہ اپنی طاقت کا مظاہرہ کرنا چاہتا ہے کہ وہ انڈیپینڈنٹلی اور اپنے طریقے سے ایکشن لے سکتا ہے, اور اس میں پاکستان کا جو کردار ہے اور پاکستان کا اس سلسلے میں پاکستان ایک ایسی طاقت بن کر سامنے آیا ہے کہ جس کا اثر و رسوخ کئی جگہ محسوس کیا گیا ہے.
جی 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 پروفیسر فیضان.
جی جی میں موجود ہوں. میں کوشش کر رہا ہوں کہ بیچ میں کچھ آوازیں آ رہی تھیں تو مجھے معلوم نہیں تھا کہ آپ میری آواز سن پا رہی ہیں یا نہیں.
جی 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 سب لوگ سن پا رہے ہیں, کہیے.
اچھی بات. اچھا, اور سعودی عرب کی جو اب انہوں نے جو ریزیوم کی ہیں یمن میں, وہ یہ ہے کہ وہاں پر جو دوبارہ شروع کی ہے بمباری, وہ ایک وہ اس کا زیادہ سمبولک جیسچر زیادہ ہے, لیکن یہ سب کو معلوم ہے کہ سعودی عرب کی اس بمباری کی وجہ سے یمن میں بڑی سخت ایک صورتحال پیدا ہوئی ہے, ہنگامی صورتحال, اور جس میں جو وہاں کے لوگ ہیں وہ اس میں ان پہ تکلیف گزر رہی ہے, ان پہ مصیبت پڑی ہوئی ہے. تو وہ میرا خیال ہے کہ سعودی عرب کو ساتھ ساتھ اپنے پبلک ریلیشنز پہ بھی کام کرنا پڑے گا تاکہ ان کا امیج جو ہے وہ بہت زیادہ خراب نہ ہو پائے.
پروفیسر فیضان یہ بتائیے, آپ کے بھی علم میں ہیں کہ پاکستان کے فوجی سربراہ جنرل راحیل شریف اور وزیر اعظم نواز شریف کل غالباً سعودی عرب جائیں گے. آپ جانتے ہیں کہ پاکستان نے فیصلہ کیا ہے کہ وہ زمینی فوجیں نہیں بھیجے گا سعودی عرب. آپ کیا دیکھ رہے ہیں اس وقت یہ جو دورہ ہے, یہ کس سلسلے میں کیا جا رہا ہے؟
دیکھیے, جو سعودی عرب ہے وہ پاکستان کا ایک بہت بڑا حامی تصور کیا جاتا ہے اور دوست تصور کیا جاتا ہے, لیکن جیسے میں نے پہلے بھی ایک دو دفعہ کہا تھا کہ جو ممالک ہوتے ہیں, جو قومیں ہوتی ہیں, ان کے مفاد ہوتے ہیں, انٹرسٹ ہوتے ہیں, پرماننٹ دوست جو ہیں بہت کم ہوتے ہیں یا نہیں ہوتے. لیکن سعودی عرب جو ہے اس کے پاکستان کے ساتھ بڑے دیرینہ تعلقات ہیں, اور بہت سے ایسے معاہدے بھی موجود ہیں جس میں سعودی جو ہیں وہ پاکستان کی اعانت کرتے ہیں, اور پاکستانی جو ہیں انہوں نے کمٹمنٹ دی ہوئی ہے سعودی عرب کو ان کی سالمیت کے سلسلے میں. تو اس سلسلے میں نواز شریف صاحب کا وہاں جانا اور کمانڈر ان چیف صاحب کا وہاں جانا جو ہے وہ ایک اس بات کی غمازی ہے کہ پاکستان کے لیے سعودی عرب کی وہ اہمیت قائم ہے جو پہلے تھی, مگر اس کے ساتھ ساتھ جو فوج جو ہے اپنی وہاں نہ بھیجنا ایک عقل مندی کا تقاضا بھی یہ ہے, کیونکہ ایران ہمارا ہمسایہ ملک ہے اور یہ ایک چکرش ہے جو کہ ایران اور سعودی عرب کے درمیان ہے, اور ایک ایسے مقام پر پہنچ چکی ہے جہاں جس سے جنگ کی صورتحال پیدا ہو چکی ہے. اور اس میں ایک دفعہ پہلے بھی ذکر ہوا تھا سلسلے میں, وہ یہ ہے کہ کوئی اس میں معصوم کوئی بھی نہیں ہے. یہ نہیں کہ ایران معصوم ہے اور سعودی عرب مظلوم ہے, یا یہ کہ یا ایسی کوئی بات ہے, ایسی بات نہیں ہے. ہر ملک جو ہے وہ اپنے لیے اپنے مفاد دیکھ رہا ہے, وہ اپنے بساط کے مطابق اس کو حل کرنے کی کوشش کر رہا ہے. ایران کے پاس اس وقت ترک کا پتہ ہے, کیونکہ مغرب ممالک چاہتے ہیں کہ وہ اس کو ایک تو ان کی جو ایٹمی توانائی ہے اس سلسلے میں ان کو کرٹیل کیا جا سکے, ان کو کنٹین کیا جا سکے, اور دوسری طرف وہ یہ سمجھتے ہیں کہ ایران ان کا ایک ایسا حامی یا ایسی طاقت ہو سکتا ہے جو آئیسس سے یا جو دوسری ایکسٹریمسٹ آرگنائزیشن ہیں, دہشت گرد تنظیمیں ہیں, ان سے ان کے بہاف پہ جنگ کر سکے. یہ ایران کی دو اہم چیزیں ہیں جس کی وجہ سے ایران اس چیز موقع کو استعمال کرتے ہوئے اپنا اثر و رسوخ مشرق وسطی میں بڑھا رہا ہے.
جی, اور ہمیں یہ نہیں معلوم کہ پاکستان کی طرف سے کیا اعلان آئے گا جب جنرل راحیل شریف اور وزیر اعظم واپس لوٹیں گے. لیکن پروفیسر فیضان آپ ہمارے ساتھ رہیں, اس لیے کہ ہم چاہتے ہیں کہ اگلے موضوع پر بھی آپ کچھ تبصرہ کریں. شاید آپ کے علم میں ہوگا کہ آج نارتھ وزیرستان میں شمالی وزیرستان میں فضائی حملے ہوئے ہیں اور جس کی وجہ سے کہا جا رہا ہے کہ کوئی 22 افراد ہلاک ہوئے ہیں. اس وقت ہمارے ساتھ بتایا جا رہا ہے کہ ساؤتھ وزیرستان سے سیلاب محسود لائن پر ہیں. اور سیلاب محسود آپ کو خوش آمدید.
بڑی مہربانی.
تو ہم چاہتے ہیں کہ سب سے پہلے آپ اسی حوالے سے ایک مختصر سی رپورٹ سنیں. یہ رپورٹ پیش کر رہے ہیں محمد اشتیاق.
کراچی کے قومی اسمبلی کے حلقے این اے 246 کے ضمنی انتخاب کی مہم میں الزام جوابی الزام اور بیانات میں ایک دوسرے پر حملوں کے بعد اب مخالف سیاسی جماعتوں کے جلسے اور تقاریر کا مقابلہ ہو رہا ہے. اتوار کو کراچی کی شاہراہ پاکستان پر پاکستان تحریک انصاف کا جلسہ منعقد ہوا تو گزشتہ روز اس علاقے میں متحدہ قومی موومنٹ کا جلسہ ہوا اور جمعے کو اس علاقے میں جماعت اسلامی کی خواتین کا جلسہ ہوا تھا. ہر سیاسی جماعت کے جلسے میں جماعت کے قائد امیر اور چیئرمین خود خطاب کر رہے ہیں اور پھر ایک دوسرے کی تقریر کے سوال جواب میں.
پاکستان کے قبائلی علاقے شمالی وزیرستان میں جیٹ طیاروں سے شدت پسندوں کے ٹھکانوں کو نشانہ بنایا گیا جس میں فوج کے مطابق 22 دہشت گرد مارے گئے. یہ کارروائی شمالی وزیرستان کے علاقے دتہ خیل میں کی گئی لیکن سرکاری طور پر اس بارے میں مزید کوئی تفصیلات فراہم نہیں کی گئیں. اس سے قبل شمالی اور جنوبی وزیرستان کے ایک سرحدی علاقے میں شدت پسندوں اور سیکیورٹی فورسز کے درمیان جھڑپ میں کم از کم 8 مشتبہ دہشت گرد مارے گئے جبکہ 7 اہلکار بھی زخمی ہوئے. یہ واقعہ منگل اور بدھ کی درمیان نشہ پیش آیا. اطلاعات کے مطابق کھجوری چیک پوسٹ پر لگ بھگ 40 راکٹ داغے گئے جس کے بعد خودکار ہتھیاروں سے فائرنگ کی گئی. اس حملے میں 7 اہلکار زخمی ہو گئے. حکام کے مطابق جوابی کارروائی میں 8 دہشت گردوں کو ہلاک کر دیا گیا. فضائی کارروائی اور کھجوری چیک پوسٹ پر حملے کے بعد ہلاکتوں کی تعداد سے متعلق مزید معلومات حاصل نہیں ہو سکی ہیں کیونکہ جس علاقے میں یہ واقعات پیش آئے وہاں تک میڈیا کے نمائندوں کی رسائی نہیں. شمالی وزیرستان میں پاکستانی فوج نے گزشتہ سال جون سے آپریشن ضرب عزم شروع کر رکھا ہے اور حکام کے مطابق بیشتر علاقے کو دہشت گردوں سے صاف کرایا جا چکا ہے جبکہ کچھ دور افتادہ جگہوں میں لڑائی جاری ہے. رواں ماہ ہی شمالی اور جنوبی وزیرستان کی سرحد پر اطلاعات کے مطابق شدت پسند تنظیم حقانی نیٹ ورک کا کمانڈر فاروق زردان سیکیورٹی فورسز کے ساتھ جھڑپ میں مارا گیا تھا جبکہ اس کے 9 ساتھیوں کو گرفتار کر لیا گیا تھا. شمالی اور جنوبی وزیرستان کے ان علاقوں میں جہاں سے شدت پسندوں کا صفایا کیا جا چکا ہے وہاں سے نقل مکانی کرنے والوں کی واپسی کا عمل بھی جاری ہے. محمد اشتیاق، وائس آف امریکہ، اسلام آباد.
میری اور آپ کی دنیا تبدیل ہو رہی ہے. بریکنگ نیوز، ٹاپ اسٹوری، ایکسکلوسیو، سب سے پہلے، سب سے آگے. لیکن اس سب میں اور آپ کہاں ہیں؟ جاننے کے لیے رہیے میرے ساتھ، میں ہوں تابندہ نے.
جی، آپ وائس آف امریکہ واشنگٹن سے جہاں رنگ دیکھ رہے ہیں اور سن رہے ہیں. اور اس وقت ہم بات کر رہے ہیں کہ نارتھ وزیرستان میں جو فضائی حملے ہوئے تھے اس میں کون مارا گیا. سیلاب محسود، آپ کا یہ کہنا ہے کہ یہ جو 22 لوگ ہیں جو کہ ہلاک ہوئے یہ سب دہشت گرد نہیں تھے، آپ کی کیا اطلاعات ہیں؟
اس سلسلے میں آج شمالی وزیرستان کے علاقے تور تنگی سے جہاں پر فوجی حکام کے مطابق کل رات 11 بجے بمباری ہوئی تھی، وہاں سے ایک قبائلی نے نام ظاہر نہ کرنے کی شرط پر شوال کے علاقے سے شادم خان جو مقامی قبائلی ہے شوال کا، ان دو قبائلوں کی اطلاعات کے مطابق کہ ان دونوں حملوں میں کل 19 افراد ہلاک ہوئے ہیں اور ان سب کا تعلق ان قبائلیوں سے ہیں جو نہ طالبان کے ساتھ ہیں اور نہ فوجوں کے ساتھ، وہ غیر جانبدار ہیں، بے گناہ اور بے قصور ہیں اور وہ یہاں پر اب تک ضرب عزم آپریشن کے جاری ہونے کے باوجود اس لیے رکے ہوئے ہیں کہ حکومتی اہلکاروں یا حکام کے ساتھ ان کی بات طے ہو چکی تھی اور انہوں نے یہ اجازت دی ہے کہ آپ لوگ جب تک یہاں پر غیر ملکی نہیں آئے، طالبان نہیں آئے اور کوئی اگر دہشت گرد نہیں آئے تو آپ اپنی زندگی سکون سے بسر کریں. یہ کہتے ہیں کہ ان حملوں میں کل 19 افراد جو ہلاک ہوئے ہیں ان میں مرد، خواتین، بچے اور بچہ بھی شامل ہیں. اور انہوں نے یہ بھی بتا دیا کہ اس علاقے میں اس سے پہلے بھی چند مہینے ہر تنگی کے علاقے میں بھی حملہ ہوا تھا جنگی جہازوں کا، اور اس میں بھی ایس پی آر کے دعوے کے مطابق 72 ٹیررسٹ کے ہلاک ہونے کی اطلاع دی گئی تھی. لیکن اس حملے میں بھی غیر جانبدار قبائلی ہلاک ہوئے تھے. اور آج کے حملے میں بھی انہوں نے یہ ریکویسٹ بھی کی تھی کہ ہم حکام کے ساتھ مفاہمت کے بعد ادھر پر رکے ہوئے ہیں، اور اس کے باوجود بھی ہم ہوائی جہازوں کے بمباری، توپوں اور مرتر گنوں کے نشانہ بنتے رہتے ہیں. تو انہوں نے استدعا کی کہ اس قسم کا ظلم بند کیا جائے.
سیلاب محسود، یہ بہت ہی سنگین قسم کا الزام ہے، اور ہم چاہیں گے کہ پروفیسر فیضان حق بھی کچھ تبصرہ کریں، وہ مسلم اسٹڈیز کے پروفیسر بھی ہیں. پروفیسر فیضان، آپ نے سنا، آپ جانتے ہیں کہ قبائلی علاقوں میں بہت مشکل ہے کسی رپورٹر کا جانا. جب آئی ایس پی آر کی طرف سے دعوے کیے جاتے ہیں، آپ کے خیال میں ان کو کس طرح لیا جائے، کہ اس میں کس حد تک آپ کے خیال میں صداقت ہوتی ہے؟
جی دیکھیے، جو تمام حکومتیں جو ہیں وہ آپ جانتی ہیں کہ تمام حکومتیں جو ہیں ان کے جو انفارمیشن آؤٹلیٹس ہوتے ہیں ان کے پولیٹیکل ایجنڈاز ہوتے ہیں جس کے مطابق وہ نیوز دیتے ہیں، لیکن کچھ اسٹینڈرڈس جو ہیں وہ قائم رہتے ہیں، جس میں ہمیں معلوم ہے کہ وہاں پر اٹیک ہوا ہے اور لوگ مارے گئے ہیں، مگر کون لوگ مارے گئے ہیں، کتنی تعداد میں، کس قسم کے لوگ مارے گئے ہیں، یہ ہمیشہ وہ نمبرز ہیں جو جس کا ہمیں پتہ نہیں چلتا یا بہت عرصے کے بعد پتہ چلتا ہے. لیکن ڈرون اٹیک پالیسی جو ہے اور اس کے بعد یہ بمبارٹمنٹ جو ہے، اگرچہ کہ بعض اوقات یہ انیویٹیبل بات ہو جاتی ہے کہ اس کے بغیر گزارا نہیں بعض طریقوں سے، کیونکہ جنگ یہ اس قسم کی جنگ ہے جو دہشت گردوں کے خلاف ہے، مگر اس میں مجھے پروفیسر اکبر احمد کی کتاب کا خیال آتا ہے جو انہوں نے اس پہ لکھی ہے کہ یہ جو جنگ کا طریقہ ہے، یہ ایک طرح کی ڈکلیئرڈ وار ہے کہ ایک جنگ جو ہے وہ نشر کر دی گئی ہے کہ ہم جنگ کریں گے ٹرائبل اسلام کے ساتھ. کہ ٹرائبز میں جو اسلام ہے، جو قبائلی علاقے ہیں، جو قبائلی روایات کے مطابق اپنی زندگی گزارنا چاہتے ہیں، ان کی روایات پر، ان کے طریقہ کار پر جو ہے جنگ مسلط کر دی جائے. اور یہ وہ چیز ہے جس میں میرا خیال میں پاکستان ملٹری اور پاکستان کی جو دفاعی اسٹیبلشمنٹ ہے وہ اس میں زیادہ اچھا کردار اس طرح ادا کر سکتی ہے، کیونکہ بہت سے قبائلی لوگ وہاں وہاں پر ان کی بڑی اچھی پوزیشنز ہیں آرمی میں، وہ استعمال کرتے ہوئے ان کا جو ثقافت ہے، ان کی جو تہذیب ہے، اس کی روایات کو مد نظر رکھتے ہوئے یہ ممکن ہے کہ دہشت گردوں سے جنگ بھی کی جا سکے اور ان لوگوں کو اپنے ساتھ ملا کر اور اپنا ساتھی بنا کر ان کی مدد لے کر دہشت گردوں کے ساتھ انتہائی فیصلہ کن جنگ جو ہے وہ، کیونکہ یہ لوگ خود بڑے خوددار اور جنگجو لوگ ہیں اور یہ لوگ خود ان لوگوں کو کے ساتھ نبٹ سکتے ہیں، لیکن ان کا اعتماد حاصل کرنا، ان کو اپنی سائٹ پر لے کر آنا اور ان کو صرف کولیٹرل ڈیمیج کی طرح استعمال کرنا جو ہے وہ ابھی بھی عقل مند نہیں ہے، اور دور اندیشی کا تقاضا ہے کہ مستقبل جو دور کا مستقبل ہے اس میں بھی یہ عقل مندی نہیں ہوگی.
بالکل، اور جیسے کہ آپ جانتے ہیں کہ یہ ایک پروپاگینڈا کی بھی جنگ ہے، اور ہر وقت متضاد خبریں آتی رہتی ہیں کہ آیا اصل جنگجو ہلاک ہوئے ہیں یا سویلینز ہلاک ہوئے ہیں. اس موڑ پہ ہم شکریہ ادا کرتے ہیں آپ دونوں حضرات کا. ہمارے ساتھ تھے فاٹا سے سیاسی تجزیہ کار سیلاب محسود، جبکہ یہاں امریکہ سے تھے بین الاقوامی تعلقات کے ماہر اور مسلم اسٹڈیز کے پروفیسر فیضان حق. بہت شکریہ اور خدا حافظ.
بہت شکریہ.
اس کے بعد ایک آئی ڈی بریک لیتے ہیں.
मैं अमेरिका में पली बढ़ी, यहाँ के रस्म रिवाज मेरी जिंदगी का एक अहम हिस्सा है। यहाँ के तजर्बात ने मुझे बहुत कुछ सिखाया। मगर मेरी पहचान सिर्फ इन तजर्बात से नहीं, मेरी शनाख्त के और भी कई पहलू हैं। जैसे हर तस्वीर के दो रुख होते हैं, उसी तरह हर कहानी के दो पहलू।
तो आए मेरे आयशा गिलानी के साथ मेरे इस नए सफर पर VOA उर्दू सर्विस के ब्रांड न्यू शो कहानी पाकिस्तानी में।
जी, आप वॉइस ऑफ अमेरिका वाशिंगटन से जहां रंग सुन रहे हैं, और हम आते हैं अपने आखिरी मौजू की तरफ। जैसा कि आप लोग जानते हैं कि कल कराची में ज़िमनी इंतखाबात होंगे, और इस सिलसिले में हम कोशिश कर रहे हैं कि जो मुख्तलिफ पार्टियां हैं उनके नुमाइंदा भी शरीक हों। इस वक्त बताया जा रहा है कि हमारे यानी VOA के नुमाइंदा शहज़ाद हुसैन भी लाइन पर हैं, लेकिन उनकी तरफ जाने से पहले आइए उन्हीं की एक रिपोर्ट आपको सुनाते हैं।
कराची के कौमी असेंबली के हलके NA 246 के ज़िमनी इंतखाब की मुहिम में इल्ज़ाम जवाबी इल्ज़ाम और बयानात में एक दूसरे पर हमलों के बाद अब मुखालिफ सियासी जमातों के जलसे और तकारीर का मुकाबला हो रहा है। इतवार को कराची की शाहराए पाकिस्तान पर पाकिस्तान तहरीक इंसाफ का जलसा मुनक़द हुआ, तो गुज़िश्ता रोज़ इस इलाके में मुत्तहिदा कौमी मूवमेंट का जलसा हुआ, और जुमे को इस इलाके में जमात इस्लामी की ख़वातीन का जलसा हुआ था। हर सियासी जमात के जलसे में जमात के कायद, अमीर और चेयरमैन खुद खिताब कर रहे हैं और फिर एक दूसरे की तकरीर के सवाल जवाब में प्रेस कॉन्फ्रेंस भी करते हैं। तबसरों में अब ये बात भी हो रही है कि किस के जलसे में कितने लोग आए, जलसा कामयाब रहा। मुत्तहिदा कौमी मूवमेंट के कायद अल्ताफ हुसैन ने अपने खिताब में कहा था,
दुनिया ने देख लिया कि अल्लाह का करम, अल्लाह के फजल व करम से माँ बहनों बुजुर्गों मासूम बच्चों की दुआओं से गिराब बड़ा है, कम नहीं हुआ। माजी के तमाम जलसों का आज के जलसे ने रिकॉर्ड तोड़ डाला।
वॉइस ऑफ अमेरिका से बात करते हुए तज़िया कार और मकामी टीवी चैनल के मेज़बान आगा मसूद ने कहा,
तो NTM का जलसा तो मैं समझता हूँ बहुत कामयाब हुआ और बहुत बड़ी तादाद लोगों ने उसमें शिरकत भी की और अल्ताफ़ साहब ने बड़ी देर तक गुफ्तगू भी की। जमात इस्लामी ने भी जलसा किया, उसमें ख़वातीन का भी जलसा था। दोनों में मेरा ख्याल है कि जो PTI के बारे में तो अभी हम नहीं कह सकते, लेकिन NTM को और जमात इस्लामी का जलसा तो कामयाब था। तो अब देखना यह है कि PTI के इस जलसे में हम क्या होता है, लेकिन एक बात तो ज़रूर है कि जो आप क्रेडिट दें तहरीक इंसाफ को कि उन्होंने दोबारा मतलब ये कि जलसे की रवायत को मतलब अक्सर जिंदा किया है कराची में, वरना लोग खौफ में थे, लोग नहीं आते थे।
पाकिस्तान तहरीक इंसाफ के चेयरमैन इमरान खान ने मीडिया से बात करते हुए कहा,
कराची जो सबसे ज़्यादा पढ़े लिखे लोग हैं पाकिस्तान में, कराची में आर्टिस्ट थे सबसे ज़्यादा, शायर थे, अदीब थे, इस्लाउद्दीन और जावेद मियांवाल थे स्पोर्ट्स में, यानी कराची वो एक शहर था जो सारी पॉलिटिकल तहरीक में लीड करता था। एक कराची के लोगों को उर्दू बोलने वालों कराची में महदूद करने की कोशिश किया, बजाय कि वो अपना रोल प्ले करें एक पाकिस्तान के लेवल पे।
जमात इस्लामी के अमीर सिराजुल हक ने जलसे से खिताब करते हुए कहा था,
अब शराबत की सियासत होनी चाहिए, अब खिदमत की सियासत होनी चाहिए, अब इज्जत की सियासत होनी चाहिए, अब बर्दाश्त की सियासत होनी चाहिए।
कराची के कौमी असेंबली के हलके NA 246 का ज़िमनी इंतखाब पिछले कई दिनों से खबरों में है। इस हलके से पिछले कई इंतखाबात की तरह 2013 में भी मुत्तहिदा कौमी मूवमेंट जीती थी, और कुछ अरसा कबल मुत्तहिदा कौमी मूवमेंट के नबील गबोल ने कौमी असेंबली और MQM से इस्तीफ़ा दे दिया था, और अब यहाँ 23 अप्रैल को ज़िमनी इंतखाब मुतवक्को हैं। शहजाद हुसैन, वॉइस ऑफ अमेरिका, कराची।
جی تو ہم چلتے ہیں پی ٹی آئی کے امیدوار عمران اسماعیل کی طرف. اور عمران اسماعیل آپ کو خوش آمدید. تو یہ بتائیے کہ جس شہر میں اور خاص طور پہ جس 246 این اے میں جہاں آپ لوگ اس وقت انتخاب لڑ رہے ہیں, یہ تو کہا جاتا ہے کہ یہ ایم کیو ایم کا گڑھ ہے, آپ نے کیا دیکھا کہ کیا تبدیلی آ گئی جس کی وجہ سے آپ لوگ وہاں ریلیاں کر پائے اور آپ امید رکھتے ہیں کہ بلکہ یہ انتخاب بھی جیتیں گے؟
اصل میں اس علاقے کے اندر ریلی کرنا تو بہت دور کی بات, اس کے اندر سے پارٹیوں کے پاس ٹکٹ لینے والا کوئی نہیں ہوتا, جیون میں کہ جی وہاں سے ایم کے ایم ہی جیتے گی اور کوئی نہیں. یہ بات بھی ٹھیک ہے کہ وہاں پہ ایم کے ایم کے سپورٹر ضرور موجود ہیں, میں یہ نہیں کہوں گا کہ ان کی سپورٹ نہیں ہے, لیکن اتنی بڑی سپورٹ نہیں ہے کہ ان کے سامنے کوئی کھڑا ہو کے جیت نہ سکے. تو پہلی بار طریقے انصاف نے وہاں پہ اپنا سیریس کینڈیڈیٹ پلیس کیا ہے, اور اس کے ساتھ انہوں نے سیریس کینڈیڈیٹ پلیس کیا, اس کے بعد طریقے انصاف نے پورا زور بھی لگایا, میں نے پورا زور لگایا, پوری ٹیم نے, پوری پارٹی نے پورا زور لگایا. تو اس کے ساتھ ہم سمجھتے ہیں کہ اس کے بعد وہاں پہ کچھ خوف کی فضا ٹوٹی ہے, لوگ گھر سے باہر نکلے ہیں اور اتنے لوگ آتے تھے میرے پاس چھپ چھپ کے ملنے, جیسے وہ کیمرا پین اگر ان کی طرف ہوتا ہے تو وہ بھاگ جاتے ہیں, اور اگر کیمرا ہٹ جائے تو وہ پھر میرے ساتھ کھڑے بات کرتے ہیں.
بہت دلچسپ
کیمرے سے تصویر بھی نکلی وہاں پہ.
جی عمران اسماعیل ہمارے ساتھ رہیں, آپ نے بھی یہ خبر دیکھی ہوگی آج اخبارات میں, اور اس میں ایم کیو ایم کے سربراہ نے کہا ہے کہ ان کا سندھ گورنر سے کوئی تعلق نہیں رہا. اس پر ہم اپنے نمائندے شہزاد حسین کی طرف آتے ہیں. شہزاد حسین یہ بتائیے کہ کیا ہو گیا جس کی وجہ سے الطاف حسین نے اس طرح کا آج بیان دیا؟
جناب متحدہ قومی موومنٹ کے قائد الطاف حسین نے یہ جو بیان دیا ہے اس میں انہوں نے خود کہا کہ متحدہ کی طرف سے بیان آیا, اس میں بھی یہ کہا گیا ہے کہ جو گورنر سندھ ڈاکٹر اشرف علی باغ خان ہیں ان کو ڈسون کیا گیا ہے کہ یہ کہہ کر کہ جو کچھ ہوتا رہا ماضی میں, یعنی پچھلے کچھ دنوں میں آپ نے دیکھا کہ آپریشن ہوا 90 کے, ان کا ہیڈ کوارٹر وہاں کا چھاپا, گرفتاریاں اور ایسی اور بہت ساری چیزیں جس میں بقول ایم کیو ایم کے گورنر سندھ نے ایم کیو ایم سے تعلق ہونے کے باوجود بھی اپنا رول پلے نہیں کیا. تو الزام یہ لگایا گیا کہ یا کہا یہ گیا کہ وہ وفاق کے اور اسٹیبلشمنٹ کے نمائندے ہیں, متحدہ قومی موومنٹ سے اب ان کا کوئی تعلق نہیں.
بہت دلچسپ. اس وقت بتایا جا رہا ہے کہ ہمارے ساتھ ایم کیو ایم کے خالد مقبول صدیقی لائن پر ہیں, اور خالد مقبول صاحب آپ کو خوش آمدید. جی ہم ایم کیو ایم کی طرف جانے کی کوشش کر رہے ہیں. خالد مقبول جی جیسے ہی وہ آتے ہیں تو ان کو ہم لیتے ہیں. لیکن عمران اسماعیل کل کے بارے میں آپ بتائیے کہ آپ لوگ کس حد تک پر امید ہیں کہ یہ الیکشن جیت پائیں گے؟
میں بڑا مجھے اللہ کی طرف سے بڑی امید ہے کہ انشاءاللہ الیکشن فری اینڈ فیئر ہوں گے اور پاکستان تحریک انصاف واضح اکثریت حاصل کرے گی.
شہزاد حسین یہ بتائیے کہ ہم نے سنا ہے کہ جماعت اسلامی بھی بڑے بڑے جلسے وہاں کر پائی ہے, اس کی کیا آپ وجہ دیتے دیکھتے ہیں؟
جی آواز آ رہی ہے.
جی شہزاد حسین
جی
آپ کو آپ کی طرف بھی آتے ہیں. اس وقت خالد مقبول صدیقی لائن پر ہیں, اور خالد مقبول صاحب آپ بتائیے کہ آپ کیا دیکھ رہے ہیں اس وقت, آپ لوگوں کی پوزیشن کیا ہے, کل ووٹرز آپ کے خیال میں کس کو ووٹ دیں گے؟
دیکھیے ہائپ تو کریٹ کر دی ہے لوگوں نے اور میڈیا نے خاص طور پہ, تو میرا خیال ہے تو بہت 24 بعد تو مکمل طور پہ واضح ہو چکا ہوگا کہ ووٹ کس کو دیا. اب تک کی تو تاریخ اس حلقے کی اس کانسٹیچوئنسی کی جو تھی, مجھے نہیں لگتا کہ کوئی ایسی بڑی تبدیلی آ گئی ہے جس سے کہ وہ ووٹرز تبدیل ہو پائیں گے. میں سمجھتا ہوں کہ بہت اصل مقابلہ نمبر 2 کی پوزیشن کے لیے عمران اسماعیل صاحب اور راشد نسیم صاحب کا ہے. یہی انٹرسٹنگ فیکٹر ہے کہ نمبر 2 کون آئے گا. نمبر 1 کے بارے میں لوگوں کو بہت زیادہ کوئی تجبب اور ابہام نہیں ہے, और जो जो कुछ एमक्यूएम के साथ मीडिया ट्रायल शुरू किया गया, जिस तरह बाहर के लोग आके इस कॉन्स्टिट्यूएंसी में उन्होंने हाइप क्रिएट की थी, उसका एडवांटेज में बताऊं, मैं इतराफ करूं, उसका एमक्यूएम को चला गया। आवाम इतनी ज्यादा मोटिवेटेड है कि हो सकता है हालांकि जिमनी इंतखाबात में 30-40% टर्नआउट कम हो जाता है। मुझे इस बात का अंदाजा हो रहा है कि शायद हम जितना वोट पिछली दफा ले सके थे उतना या उससे भी ज्यादा ले पाए। हाँ, उसमें एक चीज का डर है कि बहुत सारी चीजें जो कि क्रिएट कर दी गई हैं हमारे मुखालफिन के मुतालबे की वजह से ट्रांसपेरेंसी का कह के, उससे जो पेस है वोटिंग की रफ्तार है वो स्लो हो सकती है।
अच्छा।
उसने हमारी बात नहीं मानी गई कि आखिरी वक्त में जितने लोग भी लाइन में लगे थे उन सबको वोट डालने का हक दिया जाए। अच्छा, बड़ी गर्मी है, सब शदीद गर्मी है, धूप है, उसके बावजूद अगर वोटर जो उसकी पेस है उसको रफ्तार को पोलिंग की रफ्तार को कम नहीं किया गया डेलिबरेटली तो एमक्यूएम शायद अपने वोट के मार्जिन को भी बरकरार रख पाएगी। मैं समझता हूँ कि अगर मुखालफीन अपनी जमानत से जख्मी करवा सके तो एक अच्छा इलेक्शन होगा।
बहुत दिलचस्प। शहजाद हुसैन, आपका तज्जिया भी हम सुनना चाहेंगे। जिस तरह से कहा गया और खालिद मकबूल सिद्दीकी ने ये बात की कि इंतज़ामिया कुछ ज़्यादा ही दिलचस्पी ले रही है, हम भी जानते हैं इन इंतखाबात में जो तजर्बा रहा है कि जब भी ऐसा हुआ है तो ये बैकफायर किया है और उसकी वजह से जो पार्टी है जिसको हटाने की कोशिश की जा रही है उसको ज़्यादा लोग वोट देते हैं। आप भी इस मामले को इसी तरह देखते हैं?
देखिए जी, मैं अगर तमाम जो एक्सपर्ट यहाँ बातें कर रहे हैं और जो कुछ भी यहाँ हो रहा है उसको सामने रखूं, तो भी हमदर्दी का वोट मिलता है और जब सख्ती आती है तो पार्टी खुद भी ज्यादा मुतहरक हो जाती है। मुत्तहिदा कौमी मूवमेंट खुद भी कह रही है कि वो घर घर जा रहे हैं, उनके एमएनए एमडीए जा रहे हैं, तो जाहिर है वो रास्ता जो है ना वो बढ़ जाता है। तो ये तो है कि जिसके खिलाफ कार्रवाई की जा रही है उसी को उसका एडवांटेज भी मिल जाता है। और कई सियासी लीडरान ने भी इस तरफ इशारा किया कि जी किस तरह की कार्रवाई जो मुत्तहिदा के खिलाफ हुई उससे मुत्तहिदा को फायदा पहुंचाया गया या पहुंच सकता है। ये तो है। अच्छा, जो आपने इंतजामिया का कहा, सीसीटीवी कैमरे जो है वो शायद पहले कभी नहीं लगे, अब पोलिंग स्टेशन में लग रहे हैं, अंदर बाहर भी, अगर बाहर कोई हमला होता है या कोई ऐसी खबर आती है या अंदर कोई गड़बड़ करने की कोशिश की जाती है। खुद डीजी रेंजर साहब ने आज जाकर भी दौरा किया है, सीएम साहब ने आज जो इजलास किया है कि इंतजाम कैसे हैं, डबल सवारी पे पाबंदी, शनाख्ती कार्ड जेब में लेके घूमे ये कहा गया है। और जो कुछ देर पहले आपने मुझसे सवाल पूछा था गवर्नर सिंह के हवाले से, मुत्तहिदा के हवाले से, उसमें भी इन पॉइंट्स को उठाया गया है कि ये डबल सवारी है या शनाख्ती कार्ड जेब में रखना, मतलब बहुत ज्यादा वो इंतजाम किए गए जो शायद जनरल इलेक्शन में भी इतना नहीं होता जितना NAP 46 को अहम कर दिया गया है। और इसमें इलेक्शन कैंपेन कल रात 12 बजे खत्म हो चुकी है, लेकिन अभी सिंध के वजीर इत्तला एक लाइव न्यूज चैनल के शो में ये कह रहे थे कि हर टीवी न्यूज चैनल यहाँ पर जो ये कर रहा है स्पेशल ट्रांसमिशन NAP 46 से, ये भी एक तरह से कहें तो वोटर को इन्फ्लुएंस कर सकती है। तो मुहिम खत्म हो गई है, लेकिन बहुत सारी चीजें अनयूजुअल हैं,
बहुत
आमतौर से नहीं होती
जिम्मे और बहुत ज्यादा दिलचस्पी है इस जिमनी इंतखाब में। इस वक्त हमारे साथ जमात इस्लामी के साबिक अमीर डॉक्टर मेराजुल हुदा हैं, और डॉक्टर हुदा आपको खुश आमदेद।
वेलकम जी, लेकिन मैं साबिक अमीर नहीं हूँ, जमात इस्लामी सिंध का अमीर हूँ।
अच्छा जी, बाहर कैफ आपको खुश आमदेद। और ये सवाल कि हमने देखा कि आप लोगों ने बड़े बड़े जलसे किए, और क्या चीज़ आपके ख्याल में तब्दील हो गई है जिसकी वजह से लोग आप लोगों के जलसों की तरफ रागब हो रहे हैं?
बिस्मिल्लाहिर्रहमानिर्रहीम, मैं एक बात तो ये कहना चाहूँगा कि गुज़िश्ता 28 साल से MQM कराची के अंदर इंतखाबात जीतती रही है, और 28 सालों में MQM ने कराची को कुछ डिलीवर नहीं किया। ये कराची आज बोरी बंद लाशों का शहर बन गया, भत्ताखोरी का शहर बन गया, टारगेट किलिंग का शहर बन गया। और आप जाके गूगल के ऊपर टाइप करें 10 मोस्ट डेंजरस सिटीज ऑफ द वर्ल्ड, कोई कहता है कि कराची तीसरे नंबर पर खतरनाक तरीन शहर है, कोई कहता है चौथे और पांचवें नंबर पर। आज कराची जो पाकिस्तान की मुआशी शहरग है वो खौफ और खतरात का शिकार है। गुज़िश्ता 28 सालों में 60,000 नौजवान यहाँ पर कत्ल किए जा चुके हैं, और MQM के पास जो लीडरशिप है وہ لیڈرشپ بھی آج مختلف قسم کے مقدمات میں برطانیہ میں کورٹوں کے چکر لگا رہی ہے. کہیں منی لانڈرنگ کا مقدمہ ان کے اوپر چل رہا ہے, کہیں ڈاکٹر عمران فاروق کیس ہے. کراچی کو امن چاہیے ہے, کراچی کے نوجوان کو بہترین مستقبل چاہیے ہے, کراچی کو خوشحالی چاہیے ہے, لیکن خوشحالی امن کے ساتھ ہی مل سکتی ہے. اس لیے جماعت اسلامی نے یہ میسج دیا ہے کہ اب جی تھری رائفل کا دور ختم ہوا, اب 3G اور ٹیکنالوجی کا دور ہے, اور کراچی کا نوجوان جو سب سے زیادہ ٹیلنٹڈ نوجوان ہے اس ریجن میں, اس کو تعلیم کے مواقع ملنے چاہیے, اس کو امن ملنا چاہیے, اس کی زندگی کو تحفظ ملنا چاہیے.
ڈاکٹر معراج الہدا, آپ کی باتیں ہم نے سنی, لیکن جب ہم نے ایم کیو ایم سے بات کی تو ان کا یہ کہنا تھا کہ یہ بہت مشکل ہے کہ آپ لوگوں کو نمبر 2 پوزیشن بھی مل سکے. آپ کا اپنا کیا خیال ہے کہ کل کے انتخابات میں آپ کی کیا پوزیشن رہے گی؟
میں یہ سمجھتا ہوں کہ جو تبدیلی کراچی کے اندر میں محسوس کرتا ہوں, ہم نے جہاں جہاں کیمپین کیا, آپ خود کہہ رہے ہیں کہ وہاں پر ہمارے جلسے انتہائی کامیاب ہوئے ہیں. کراچی کا نوجوان اب اس دائرے سے نکل چکا ہے, اور وہ یہ سمجھتا ہے کہ جو 28 سال تک اس شہر کو کچھ ڈلیور نہیں کر سکے سوائے بھتا خوری, بوری بند لاشیں اور ٹارگٹ کلنگ کے, وہ آئندہ بھی کچھ نہیں دے سکیں گے. چینج اس کراچی میں آنی ہے, اور مجھے امید یہ ہے کہ کل انشاءاللہ NA 246 کا ووٹر ترازو کے نشان پر مہر لگا کے راشد نسیم کو کامیاب کرے گا, اور اسی کے ساتھ کراچی میں امن اور خوشحالی کا دور شروع ہوگا.
اچھا, ہمیں بہت جلد پتہ چل جائے گا کہ کون کامیاب ہوتا ہے یہاں سے, لیکن کیونکہ ہمارے پروگرام کا وقت تقریباً ختم ہوا, اس وقت میں آپ لوگوں کا شکریہ ادا کرنا چاہتی ہوں. ہمارے ساتھ تھے جماعت اسلامی کے ڈاکٹر معراج الہدا, ان کے ساتھ تھے پی ٹی آئی کے امیدوار عمران اسماعیل, اور ہمارے ساتھ تھے ایم کیو ایم کے خالد مقبول صدیقی. بہت شکریہ اور خدا حافظ. اور اس سے پہلے آپ نے سنا فاٹا کے سیاسی تجزیہ کار سیلاب محسود کو, ان کے ساتھ ہے یہاں امریکہ میں بین الاقوامی تعلقات کے ماہر اور مسلم اسٹڈیز کے پروفیسر فیضان حق. اور ابتدا میں آپ نے سنا ڈیموکریٹک پارٹی کے ڈاکٹر طاہر روہیل کو, اور ان کے ساتھ تھے پاکستان سے ایک غیر سرکاری ادارہ سکوپ کے سربراہ تنویر عارف. ہمارے پروگرام کا وقت تقریباً ختم ہوا, اور افسوس کہ ہم کالرز کو نہیں لے سکے کیونکہ کالر لائنز آج اچھی نہیں تھیں. کل ہم کوشش کریں گے کہ یہ لائنیں بہتر ہوں تاکہ ہم آپ کو بھی سن سکیں. اس پروگرام کے لیے ہمارے انجینئرز تھے جیکسن وٹس اور مارٹن کروسیس, پروڈیوسر محمد ارسلان شریف. وائس آف امریکہ واشنگٹن سے میں ہوں نفیسہ ہود بھائی. سننے کا شکریہ اور خدا حافظ.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے, اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے.
واٹس اپ پاکستان, کیا سین ہے پاکستان, جانیے facebook.com/VOA Urdu یا twitter.com/UrduVOA. ہم سے رابطہ کیجیے urduvoa.com پر. واٹس اپ پاکستان, کیا سین ہے پاکستان, urduvoa.com.
میری اور آپ کی دنیا تبدیل ہو رہی ہے. بریکنگ نیوز, ٹاپ اسٹوری, ایکسکلوسیو, سب سے پہلے, سب سے آگے, لیکن سب میں میں اور آپ کہاں ہیں؟ جاننے کے لیے رہیے میرے ساتھ, میں ہوں تابندہ نے.
What's up Pakistan? Kya scene hai Pakistan? Janiye facebook.com/voaurdu ya twitter.com/urduvoa. Humse raabta kijiye urduvoa.com par. What's up Pakistan? Kya scene hai Pakistan? urduvoa.com.